यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज शहीद दिवस मुलुक र प्रजातन्त्रका पक्षमा जीवन आहुति दिने शहीदहरूको सम्झना गरिँदै सरकारले हालै जारी गरेका अध्यादेशहरू संसदमा फास्ट ट्र्याकबाट पारित गर्ने मन्त्री परिषदको निर्णय, संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको निर्देशन, अफ्रिकी राष्ट्र कंगोमा सेना र विद्रोही समूहबीच भिडन्त हुँदा कम्तीमा 17 विदेशी शान्ति सैनिकको मृत्यु र भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप T20 क्रिकेटको उपाधि जित्न सफल।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#" डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा मुलुक र देशका पक्षमा एवं प्रजातन्त्रका पक्षमा जीवन आहुति दिने शहीदहरूको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ। विक्रम सम्वत 2007 सालपछि प्रत्येक वर्ष माघ 16 गते शहीद दिवस मनाउन थालिएको छ। माघ 10 16 गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विभिन्न कार्यक्रमहरू हुँदै आएका छन्। विक्रम सम्वत 2012 सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ 16 गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो। विक्रम सम्वत 1997 शुक्रराज शास्त्रीलाई माघ 10 गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ 13 गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ 15 गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए। शहीद दिवसका अवसरमा अहिले बिहान शान्तिवाटिका रत्न पार्कदेखि शहीद स्मारक लैन चौरसम्म प्रभात फेरी कार्यक्रमको आयोजना गरिँदैछ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याङ्क टोली र मार्चपास टोली सहितको प्रभात फेरी शहीद स्मारक लैन चौर पुगी ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको मूल समारोह समितिले जनाएको छ। प्रधानमन्त्री ओली लैन चौर, शहीद गेट र सिंहदरबार परिसरमा शहीद दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदहरूको सम्झनामा मन्त्री परिषदको विक्रम सम्वत 2064 जेठ 11 गतेको निर्णय अनुसार उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रमको तयारी गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा त्यहाँ कार्यक्रम आयोजना हुने शान्ति पार्क समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो। शहीद दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले राष्ट्रपतिले हालै जारी गर्नुभएको अध्यादेश यही माघ 18 गते शुरू हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट पारित गराउने निर्णय गरिएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो।
18 गते हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ। नेपाल सरकारले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिजीबाट जारी भएको अध्यादेश हामीले संसदमा दर्ता गरिसकेका छौँ। त्यो अध्यादेश फास्ट्याकबाट हिउँदे अधिवेशनलाई पारित गर्ने काम चाहिँ हुन्छ। अध्यादेशहरू कार्यान्वयनको लागि नियमहरू चाहिँ तदारूकता साथ बनाउने चाहिँ निर्णय गरेका छौँ र त्यो अध्यादेश कार्यान्वयन गर्ने काम चाहिँ हुन्छ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको र सुशासन प्रवर्धन एवं अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले अध्यादेश जारी गरेको स्पष्ट पार्नुभयो। मन्त्री परिषदको बैठकले शहीद सप्ताहको अन्तिम दिन आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने निर्णय पनि गरेको छ। नेकपा एमाले संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा हिजो बसेको एमाले संसदीय दलको बैठकले पर्सी शुरू हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांसदहरूलाई निर्देशन दिएको छ। एमाले मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिएको बताउनुभयो। बैठकमा पार्टीका तर्फबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो। संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई उन्नत स्तरमा लैजाने प्रयासमा अग्रसर रहेको बताउनुभयो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले युवाहरूलाई स्वदेशमा काम गर्ने वातावरण बनाउन जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग व्यवसाय संचालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अध्यादेशबाट 29 कानूनमा संशोधन गरिएकाले अब छिट्टै प्रतिस्थापन विधेयक मार्फत स्थायी कानून बनाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले नेपालले दुवै छिमेकी मुलुकसँग सन्तुलित मित्रतापूर्ण आशंकारहित र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ़ गर्दै लगेको र छिमेकीको विकासको देशले लाभ लिने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित एवं जिम्मेवार रूपमा उपस्थिति जनाउन सांसदहरूलाई निर्देशन दिनुहुँदै गलत आरोप र भ्रमप्रति रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन समेत दिनुभयो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले पर्सि शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा हिजो बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो। बैठकको निर्णय अनुसार अधिवेशनको पहिलो दिन सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, सुशासन प्रवर्धन तथा सामाजिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081, निजीकरण पहिलो संशोधन अध्यादेश 2081, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 प्रतिनिधि सभामा पेश हुनेछन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयक संघीय संसदमा दर्ता गरेको छ। माघ 7 गतेको मन्त्री परिषदको बैठकले गरेको निर्णय बमोजिम विधेयक संसदमा दर्ता गरिएको संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो। उहाँले सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुने जानकारी दिनुभयो। समाजवादी मोर्चा नेपालका नेताहरूले सहभागी दलहरूबीच पर्याप्त छलफल गरी विचार र कार्यक्रममा एकरूपता भएपछि मात्रै पार्टी एकतामा प्रवेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। समाजवादी मोर्चाले काठमाण्डुमा हिजो आयोजना गरेको विचार सभालाई सम्बोधन गर्नुहुँदै मोर्चामा सहभागी दलका शीर्ष नेताहरूले पार्टी एकतालाई सार्थक बनाउन दलहरूबीच पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई नयाँ वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न मोर्चामा सहभागी दलहरूले आआफ्नो दललाई सक्रिय र लोकप्रिय बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले मोर्चामा विचार मिल्ने अन्य राजनीतिक दलहरूलाई पनि क्रमशः सहभागी गराउँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शासन प्रणाली निर्वाचन प्रणाली र समाजवादको लक्ष्यसम्म पुग्ने मार्गचित्रका बारेमा मोर्चामा सहभागी दलहरूबीच पर्याप्त छलफल भए मात्रै पार्टी एकताको प्रयासले सार्थकता पाउने बताउनुभयो। कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रमचन्द विप्लव नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरूले नेपाली जनताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न सक्ने नयाँ राजनीतिक विचारसहितको वैकल्पिक शक्तिका रूपमा समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जात जातिको आफ्नै भिन्न परम्परा रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल बहुजातीय बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले सबैको आफ्नै संस्कृति रहेको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी हिजो सोनाम लोसारको शुभारम्भ गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम लोसार जस्ता पर्वले सबै नेपाली बीच आपसी सद्भाव सहिष्णुता र बन्धुत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ़ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो। भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक सांस्कृतिक एवं धार्मिक जीवनमा लोसार पर्वको विशिष्ट एवं महत्वपूर्ण स्थान रहेको राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित लोछार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अंग भएको उल्लेख गर्नुहुँदै यसले तामाङ जातिको उद्गम सभ्यता सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ भन्ने आफूले बुझेको बताउनुभयो। सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ। न्यायाधीश मिलन कुमार राईको एकल इजलासले हिजो जिल्ला अदालत कास्कीबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। आफूलाई 65 लाख रूपियाँ धरोटीमा छाड्ने आदेश विरूद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराउनु भएको थियो। जिल्ला अदालत कास्कीले 25 पुसमा सूर्यदर्शन प्रकरणमा गरेको धरोटी माग्ने आदेश बेरितको भएको उल्लेख गर्दै लामिछानेले साधारण तारीकमा प्रपक्ष गर्न पाऊ भनी निवेदन दर्ता गराउनु भएको हो। सूर्यदर्शन सहकारी प्रकरणमा 1 अर्ब 51 करोड़ रूपियाँ बिगो माग दाबीसहित 63 जना विरूद्ध दायर मुद्दा अहिले विचाराधीन छ। कैलालीको चौमाला खैराला सड़क शिलान्यास भएको 17 वर्षपछि कालोपत्रीको काम शुरू भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सड़कको नालीसहितको पूर्वाधारको काम सकेर कालोपत्रीको काम शुरू गरेको छ। सड़कको 900 मिटर खण्ड कालोपत्री गर्नका लागि आर्थिक वर्ष 2080-81 वैशाखमा 1,95,00,000 ठेक्का सम्झौता भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरी कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै गरे कड़ा कार्यवाही गरिने स्पष्ट पारेको हो। जनस्वास्थ्य सेवा ऐन 2075 दफा 45 दुईमा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै पनि सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नपाइने उल्लेख गरिएको छ। मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम गर्न तथा गलत एवं भ्रामक विज्ञापनहरू प्रचार प्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कार्यवाही गर्न पनि सम्बद्ध निकायलाई निर्देश गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोक किले यसबारे जनगुनासो र नियमित अनुगमनका कामहरू तीव्र गर्दै वार्षिक 3,000 भन्दा बढ़ी फार्मेसीको अनुगमन र जिल्ला अदालतहरूमा करिब 100 भन्दा बढ़ी मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो। ऊर्जाको विकासलाई समावेशी दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढ़ाउनु पर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँमा हिजो आयोजना गरेको दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रूपान्तरण सम्मेलनमा विज्ञहरूले अर्थतन्त्रको आधार बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। सम्मेलनको उद्घाटन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढंगले अघि बढ़िरहेको पनि जानकारी गराउनुभयो। उहाँले विकास परियोजनाहरूमा जोखिम न्यूनीकरण आन्तरिक ऊर्जाको खपतमा वृद्धि ऊर्जा निर्यातको प्रवर्धन लगायतका योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको मार्गमा सरकार अघि बढ़िरहेको बताउनुभयो। सरकारले माघ 22 गतेदेखि फागुन 6 गतेसम्म देशैभर पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न थालेको छ। 10-14 वर्ष उमेर समूहका किशोरी र कक्षा 6-10 सम्मका सबै विद्यार्थी छात्राहरूलाई खोप दिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसक्रममा पाल्पामा 10,458 जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप दिइने भएको पाल्पा संवाददाता विष्णु खनालले पठाएको यो रिपोर्टमा उल्लेख छ।
पाल्पामा 2 चरणमा यो खोप अभियान सञ्चालन हुनेछ। पहिलो चरण माघ 22 गतेदेखि 26 गतेसम्म रम्बा, माथागढ़ी, पूर्वखोला, निस्ती गाउँपालिका र रामपुर नगरपालिका, त्यस्तै दोस्रो चरणमा माघ 28 गतेदेखि फागुन 4 गतेसम्म रैनादेवी छहरा, रिब्दीकोट, बंगनासकाली, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकामा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ नेउपाने:
पाठेघरको मुख्य क्यान्सर महिलाहरूमा हुने दोस्रो नम्बरको क्यान्सर हो, स्तन क्यान्सर पछिको, र मृत्युमा सबभन्दा पहिलो नम्बरको क्यान्सर हो। प्रत्येक दिन चाहिँ यही पाठेघरको मुख्य क्यान्सरबाट 4 जना महिलाहरूको ज्यान गइरहेको छ। यो खोप निशुल्क छ र प्रभावकारी छ।
10-14 वर्षका 10,458 किशोरी मध्ये विद्यालय बाहिरका 70 जना किशोरीहरू रहेका छन्। एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने खोप हो। यसले 98% पाठेघरको मुखको क्यान्सर रोक्ने रामपुर अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर पोखरेलले बताउनुभयो।
खोपको प्रभावकारिता भनेको 98% लगभग निर्मूलै भन्नुपर्छ र यसको साइड इफेक्ट भन्छौँ हामीले एकदमै न्यून छ र यसले गर्दा केही त्यस्तो हानि होला भनेर मान्नु पर्दैन।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमा नै र विद्यालय बाहिर रहेका किशोरीलाई नजिकको विद्यालय वा वडाको स्वास्थ्य चौकीमा खोप दिइनेछ। जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कंकनाथ खनालले 10 वटै पालिकाका किशोरीहरूलाई खोजी खोजी यो खोप दिइने बताउनुभयो।
हामीले सबै पालिकाका दायरा भित्र लिएर आएर तिनीहरूलाई ल्याउनेछौ र बाहिर रहेकालाई पनि हामीले अभियान सञ्चालन गरेर स्थानीय पालिकाहरूलाई अनुरोध गरेर खोजी खोजी खोप लगाउने कार्यक्रममा सरिक हुनेछौ।
नेपालमा प्रत्येक वर्ष 1,313 जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्याङ्क छ। नेपाल सरकारले सन् 2030 सम्म पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य लिएकोले यो लक्ष्यलाई सफल बनाउन हामी सबैले सहयोग गर्न जरूरी रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको छ। शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले महान शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो। वीर शहीदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै शहीदको आकांक्षालाई साकार बनाउन हामी सबैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारिताका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उहाँले उल्लेख गर्नुभएको छ। शहीद दिवस 2081 अवसरमा नागरिक स्वतन्त्रता लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरू शुक्रराज शास्त्री धर्मभक्त माथेमा दशरथ चन्द गंगालाल श्रेष्ठ लगायतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ। त्यसै गरी उपराष्ट्रपति रामसाय प्रसाद यादवले पनि शहीदको सपना पूरा गर्न सबै मिली अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेशाको पेशागत हकित समेटिने बताउनु भएको छ। काठमाडौँमा हिजो नेपाल नर्सिङ संघको 63 वार्षिक उत्सवमा मन्त्री पौडेलले नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्न त्यसै गरी सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने एवं व्यक्तित्वको विकासमा ध्यान दिएर काम गर्ने वातावरण सरकारले बनाउने बताउनुभयो। उहाँले व्यक्तिगत पहुँचका आधारमा नभई विधिकै आधारमा पदोन्नति गरिनुपर्ने विषय पनि उठाउनुभयो। कार्यक्रममा नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नर्स जस्तो प्राविधिक जनशक्ति दैनिक ज्यालादारीमा काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको भन्दै मौद्रिक र गैर मौद्रिक सेवा सुविधा वृद्धि गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्थ समितिका पदाधिकारीहरूले धनुषा र महोत्तरी जिल्लामा पर्ने भन्सार कार्यालय तथा सीमा नाकाको हिजो स्थलगत निरीक्षण गर्नुभएको छ। समितिका सभापति सन्तोष चालिसे नेतृत्वको टोलीले धनुषा जिल्लाको जटही स्थित छोटी भन्सार तथा महोत्तरी जिल्लाको जलेश्वर भन्सार कार्यालयको स्थलगत निरीक्षणका क्रममा भन्सारको भौतिक अवस्था राजस्व असुली कर्मचारी तथा भन्सारमा भएका समस्याहरूको विषयमा छलफल गर्नुभएको छ। कार्यक्रममा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भन्सारबाट चोरी पैठारी पूर्ण रूपमा नियन्त्रण हुनुपर्ने विषयमा छलफल गरिएको बताउनुभयो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको हिउँदे अधिवेशन पर्सी माघ 18 गते बिहान 11 बजे बस्ने गरी आह्वान गर्नुभएको छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डामा नेपाली सेना फोटो तथा वृहत प्रदर्शनी 2081 शुरू भएको छ। महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजना गरिएको प्रदर्शनीको प्रधान सेनापति अशोक राज सिग्देलले हिजो जंगी अड्डामा शुभारम्भ गर्नुभयो। माघ 18 गतेसम्म चल्ने प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो हात हतियार र उपकरणहरू राखिएका छन्। सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा विकास निर्माण प्रकृति संरक्षण विपद प्रतिकार्य र विश्व शान्ति लगायतका विभिन्न युनिटको कार्य जिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो। दार्चुलाको मालिकार्जुन गाउँपालिका 7 उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान पनि शुरू गरिएको छ। पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान शुरू गरेको हो। गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा पुरातत्व विभागको टोलीले लामो समयदेखि संरक्षण र पुननिर्माणको पर्खाईमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने विषयमा छलफल गरिएको छ। उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना बोकेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले जानकारी दिनुभयो। महलको भग्नावशेषमा चट्टानमा शिलालेख लेखिएको र ढुंगा कोरेर आकर्षक मूर्ति बनाएका अवस्था भेटिएका छन्। पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती 75 वर्षमाथिका ज्येष्ठ नागरिक तथा क वर्गको परिचय पत्र बाहक अपाङ्गता भएकाहरूलाई निशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ। नगरपालिकाले कोखदेखि सोकसम्म कार्यक्रम सञ्चालनमा ल्याई ती 3 वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन जान र स्वास्थ्य संस्थाबाट घर पुग्न पनि निशुल्क रूपमा एम्बुलेन्सको सुविधा दिन थालेको जनाएको छ। नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु भएको सन्दर्भमा 10,000 रूपियाँ मृत्यु संस्कार खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ। अब के अन्तर्राष्ट्रिय समाचार. अफ्रिकी मुलुक डीआर कंगोमा शान्ति स्थापनाका लागि खटिएका 17 जना विदेशी शान्ति सैनिकहरू विद्रोही समूहसँगको भिडन्तमा मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्. विद्रोहीले देशको पूर्वमा अवस्थित गोमा शहरमाथि नियन्त्रण कायम गर्न खोजेपछि रोक्ने क्रममा ती सैनिकहरूको मृत्यु भएको छ. मृत्यु हुनेको संख्या बढ़न सक्ने बताइएको छ. हिंसा बढ़न थालेपछि गोमाका सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ लागेका संयुक्त राष्ट्रसंघले जनाएको छ. हिंसा चर्किएपछि विद्रोही समूहको विरोधमा प्रदर्शनकारीहरूले हिंसा रोक्न नसकेको भन्दै विदेशी कूटनीतिक नियोगहरूमा समेत आक्रमण गरेका छन्. घटनापछि राष्ट्रसंघले अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारी गोमाबाट फिर्ता गरिएको जनाएको छ. रूवाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगो बीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको अफ्रिकी युनियन आबद्ध देश एंगोलाका राष्ट्रपतिले त्यहाँ विद्रोही पक्षबाट भइरहेका गतिविधिहरू गैर जिम्मेवारपूर्ण भन्दै निन्दा गर्नुभएको छ. भारतको राजधानी नयाँ दिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा धार्मिक जमघटका क्रममा हिजो काठको एउटा संरचना भत्कदा कम्तीमा 7 जनाको मृत्यु भएको र 40 जना घाइते भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्. जैन धर्मका सयौं भक्तजनहरू मिठाई चढ़ाउन मन्दिरमा भेला भएका बेला घटना भएको हो. जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष त्यहाँ कार्यक्रम गरिने गरिएको छ. भीड़को व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजा स्थलहरूमा पछिल्लो दिनमा घातक खालका दुर्घटनाहरू बढ़िरहेका छन्. गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनका बेला भागदौड़ मचिँदा 121 जनाको मृत्यु भएको थियो. लेबननको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबननमा इजरायली सैनिकको आक्रमणमा 25 जनाको मृत्यु भएको र 160 जना भन्दा बढ़ी घाइते भएको जनाएको छ. इजरायली आक्रमणका क्रममा 1 जना व्यक्तिको मृत्यु भएको र अन्य 26 जना हिजो मात्रै घाइते भएका थिए. आइतबार बिहानदेखि सयौं लेबननी बासिन्दा आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकाहरूमा भेला भइरहेका छन्. लेबननी बासिन्दा इजरायलले लगाएको अवरोधहरू पारित गर्दै पैदल यात्रा गरेर आफ्ना घर पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
नेपालमा सञ्चालनमा आएका अन्तर्राष्ट्रिय स्तरका सूचना प्रविधि कम्पनी तथा सामाजिक सञ्जालहरूले एक वर्षको अवधिमा 41.5 करोड़ रूपियाँ बराबर कर तिरेका छन्. माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, नेटफ्लिक्स, अमेजन, एप्पल जस्ता विश्वका ठूला सूचना प्रविधि कम्पनीहरू र सामाजिक सञ्जालहरूले नेपालमा एक वर्षमा पाउने 3 अर्ब रूपियाँ बराबरको कारोबार गरेका आधारमा 41.5 करोड़ रूपियाँ कर तिरेका हुन्. गत आर्थिक वर्ष 2080-81 अन्तर्राष्ट्रिय विभागमा दर्ता भई 18 कम्पनीले 2.75 अर्ब 80 लाख रूपियाँ बराबरको कारोबार गरेका थिए. ती कम्पनीहरूले सरकारलाई 35.84 लाख 44 हजार रूपियाँ मूल्य अभिवृद्धि कर भ्याट र 5.81 लाख 75 हजार रूपियाँ विद्युतीय सेवा कर तिरेका छन्. नेपाली बजारमा मंगलबार नेप्से परिसूचक 24.50 अंकले बढ़ेर 2657.77 को बिन्दुमा पुगेको छ. यस दिन 325 कम्पनीहरूका 1.96 लाख 80 हजार 195 किता सेयरहरू 9 अर्ब 40 करोड़ 26 लाख 78 हजार रूपियाँमा किनबेच भएका छन्. यस दिन बजारमा 4 वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ. नेपाल चेम्बर अफ कमर्स र इजरायल बीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ. इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो. नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि इजरायलका राजदूत सुमोलिक एरी बास बीच भएको छलफलपछि त्यस्तो सहमति भएको हो. इजरायलको कृषि सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत बाससँग आग्रह गर्नुभयो. भेटका क्रममा राजदूत बासले इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रका श्रमिक लैजानका लागि सम्झौता गर्न तयार रहेको बताउनु भएको नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ. नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ. नेप्सेले नयाँ सूची मंगलबार सार्वजनिक गरेको हो, जसमा 102 वटा कम्पनी छनौटमा परेका छन्. यसअघि 2080 माघमा नेप्सेले 112 वटा कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति प्रदान गरेको थियो. पर्वत जिल्लाको बाँसखर्कमा यस वर्ष 18.44 लाख 47 हजार मूल्य बराबरका सुन्तला उत्पादन भएका छन्. बाँसखर्कमा 239 घर परिवार मध्ये 200 बढी घर परिवारले सुन्तला खेती गरेका छन्. बाँसखर्कमा माघ महिनामा आएर मात्र सुन्तला टिप्ने गरिएको छ. माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षण अनुसार बाँसखर्कको 1500 रोपनी क्षेत्रफलमा 51151 सुन्तलाका बोटहरू रहेका छन्। सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योति मण्डल माविका प्र खेम बहादुर खत्रीले यस वर्ष 26,700 सुन्तलाका बोटमा 18,44,47,000 मूल्य बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो। भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप T20 क्रिकेटको उपाधि जितेको छ। किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा मध्यपश्चिमले लखनऊलाई 58 रनले पराजित गरेको हो। मध्यपश्चिमले दिएको 176 रनको लक्ष्य पछ्याएको लखनऊले 20 ओभरमा 9 विकेट गुमाएर 117 रन मात्र बनाउन सक्यो। लखनऊका मनन कन्नम्पाले 58 रन बनाए। मध्यपश्चिमका दिवान पुनले 3, राजकुमार शाहले 2 तथा दिनेश अधिकारी र सुभाष भण्डारीले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमले 20 ओभरमा 6 विकेट गुमाएर 175 रन बनाएको थियो। मध्यपश्चिमका विपिन खत्रीले नट आउट 59, दिवान पुनले 58 रन बनाए। लखनऊका अभिनेश सोनी, मनन कण्डपार र हर्ष वर्धकले 1-1 विकेट लिए। मध्यपश्चिम विश्वविद्यालयले उपाधिसँगै 15 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको लखनऊ विश्वविद्यालयले 10 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बद्दी रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.3 डिग्री सेल्सियस। आज बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:45 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आज शहीद दिवस मुलुक र प्रजातन्त्रका पक्षमा जीवन आहुति दिने शहीदहरूको सम्झना गरिँदै सरकारले हालै जारी गरेका अध्यादेशहरू संसदमा फास्ट ट्र्याकबाट पारित गर्ने मन्त्री परिषदको निर्णय, संसदको हिन्दी अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको निर्देशन, अफ्रिकी राष्ट्र कंगोमा सेना र विद्रोही समूहबीच भिडन्त हुँदा कम्तीमा 17 जना विदेशी शान्ति सैनिकको मृत्यु र भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप T20 क्रिकेटको उपाधि जित्न सफल। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।